يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات فمن كان منكم مريضا أو على سفر فعدة من أيام أخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خير لكم إن كنتم تعلمون شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان فمن شهد منكم الشهر فليصمه ومن كان مريضا أو على سفر فعدة من أيام أخر يريد الله بكم اليسر ولا يريد بكم العسر ولتكملوا العدة ولتكبروا الله على ما هداكم ولعلكم تشكرون
سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ابھی آپ کے سامنے سورت بقرہ کی آیت 183 رکھی اس سے ہٹ کر کوئی اور آیت ملتی ہی نہیں ہے کہ جس کے بارے میں ہم ویلکم رمضان میں بات کریں اور حقیقت ہے کہ روزہ ایک انوکھی عبادت ہے اور بہت ساری عبادات ہیں اللہ تعالیٰ کی مقرر کردہ لیکن روزے کا پورے قرآن پاک میں ذکر بس ایک ہی جگہ ملتا ہے لیکن یہ ایک آیت اتنے مختلف رنگ رکھتی ہے کہ جب ہم ان کے اوپر غور و فکر کرتے ہیں تو ہمیں یہ بات اور اچھی طرح سمجھ آ جاتی ہے کہ کیوں اللہ تعالیٰ نے اسی کو رکھا اگر اس کا لفظی ترجمہ دیکھیں تو یا ایھا الذین آمنوا اے لوگوں جو ایمان لائے ہو خود سے پوچھے کیا میں ایمان لا چکی ہوں ایمان لانے کے لیے کس چیز کی ضرورت ہوتی ہے ماننے کی تو میں ذرا اس کے اردو کے کچھ ترجمے کرتی ہوں آپ خود سے سوال جواب کریں اے وہ لوگوں جو مان چکے ہو اے وہ لوگوں جو ایمان کے تقاضے سمجھ چکے ہو اے وہ لوگوں جو حقیقت میں ایمان کی روح پا چکے ہو اے وہ لوگوں جنہوں نے رب کی بات کو سن کر اس پہ لبائی کہہ دیا چلیے اب دوبارہ اس کو سنیں کہ یا ایھا الذین آمنوا جب انسان کا ایمان مضبوط ہوتا ہے نا تو پھر روزے کی بات سمجھ آتی ہے اور جب ایمان نہیں ہوتا ہے نا تو انسان کہتا ہے کیوں رکھے وجہ کیا ہے گرمی بہت ہے دن بہت لمبے ہیں اب یہ مسئلہ اب وہ مسئلہ لیکن جب ایک انسان کو یہ سمجھ آ جاتی ہے کہ میرا رب کون ہے اور اس نے مجھے کس بات کا حکم دیا ہے تو پھر اس کے لیے ماننا مشکل نہیں ہوتا باقی عبادات سے روزہ مختلف عبادت ہے کسی ایک کو ضرور پتہ چل جائے گا کہ آپ نے وہ عبادت کی ہے کہ نہیں مثلا مغرب کا وقت ہو اور آپ بیٹھے ہیں کسی کے سامنے اتنے میں عشاء ہو گئی آپ کے ساتھ بیٹھے کو پتہ چل جائے گا آپ نے مغرب پڑھی تھی کہ نہیں پڑھی تھی ایسی ہے نا آپ صدقہ دیتے ہیں اللہ کے راستے میں کسی ایک کو ضرور پتہ چل جاتا ہے جس کے ہاتھ میں آپ نے رکھا حج کا تو بہت ساروں کو پتہ چلتا ہے اور بہت ساروں کو تو ہم خود ہی بتا دیتے ہیں ہم حج پہ جا رہے ہیں آؤ ہمیں ویلکم کہو ہمیں پھولوں کے ہار پہناؤ ہمیں مختلف قسم کے کھانے کھلاؤ ہاں کیونکہ ہم نے حج کو ایک رسم بنا لیا نا لیکن یاد کر لیجئے کہ روزہ ایک ایسی عبادت ہے آپ کھانا نہیں کھا رہے تو کیا کھانا نہ کھانے کا مطلب یہ ہے کہ آپ کا روزہ ہے کوئی مطلب نہیں کئی دفعہ آپ کے سامنے کوئی اٹھتا ہے کھانا نہیں کھاتا ناشتہ نہیں کرے بھائی یہ بتائیں روزہ تو نہیں ہے رب کے اور آپ کے بیچ میں راز ہے روزہ آپ لکھ لیں روزہ ایک راز ہے دونوں کا نفس کتنا ملتا ہے لکھ کے دیکھیں روزہ اور راز را اور زا اکٹھا ہے الف اور واؤ کو بدل دیں تو روزہ ایک راز ہے اور یہ راز اس بندے کو سمجھ آتا ہے کہ جس کو حقیقت میں اپنے رب سے محبت ہو جاتی ہے آج آپ کے سامنے نبی صلی اللہ علیہ وسلم کی ایک بہت ہی خوبصورت حدیث رکھوں گی کہ جس میں روزے کی حکمت بھی سمجھ آتی ہے اور تھوڑا سا اس کا بیک گراؤنڈ بھی سمجھ آتا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ من صام رمضان ایمانا و احتسابا, من جس نے ساما روزہ رکھا ایمانا ایمان کے ساتھ و احتسابا اور احتساب کے ساتھ. یہ ایمان تو سب کو سمجھ آتا ہے, احتساب کیا؟ اگر دیکھیں تو روزے کی روح بھی یہی ہے. جب ایک بندہ روزہ رکھتا ہے اور اس سے پہلے اللہ کو اپنا رب مان چکا ہوتا ہے تو اس کو روزہ بوجھ نہیں لگتا, بلکہ اس کو سمجھ آ جاتا ہے کہ اتنی بڑی ذات نے مجھے ایک عبادت کا حکم دیا ہے, میں اس کو اپنی خوشی سے کروں گا. آپ کہہ لیجئے کہ ایمان میں اللہ کو پانا ہے کہ اللہ سب سے بڑا ہے اور اس نے میرے نصیب میں یہ عبادت کی ہے, لیکن وہ احتسابن احتساب کے ساتھ بھی روزہ رکھا. احتساب میں خود احتسابی ہے, اردو میں ہم لفظ بولتے ہیں خود احتسابی, احتساب کمیٹیاں بن گئیں. حسب یحسب سے احتساب کیا ہوتا ہے؟ خود اپنے بارے میں سمجھنا کہ میں کون ہوں, مجھے اللہ نے کیوں پیدا کیا. تو جو مجھے اس حدیث سے بات سمجھ آتی ہے نا, دو شرطیں ہیں روزہ رکھنے کی, آپ بھی سوچ لیں اپنے لیے. من صام رمضان ایمانا, پہلی شرط ایمان ہے, آپ کو اللہ پر پورا ایمان ہو کہ میرے ایک ایک سیکنڈ کے روزے کا وہ مجھے اجر دے گا. بعض ملکوں میں روزے بہت لمبے ہوتے ہیں, بعض ملکوں میں چھوٹے ہوتے ہیں, بس ایمان ہے میرا کہ میرے اس لمبے روزے کو اللہ تعالیٰ ضائع نہیں کرے گا. اور احتساب کیا ہے؟ کہ مجھے اس روزے سے کیا مل رہا ہے. میں اور آپ اپنے آپ سے پوچھیں اپنی زندگی, ماشاءاللہ اللہ تعالیٰ آپ کو لمبی عمر دے, ابھی اس وقت جو آپ کی عمر مبارک ہے اس میں سے شروع کے 10-12 سال نکال دیں, پیچھے جتنے بھی گزرے خود سے پوچھئے 20, 25, 30, 35, 40 سالوں میں روزوں نے مجھے کیا دیا. یہ روزے میرے ایمان کو بڑھانے کا ذریعہ بنے, مجھے خود احتسابی پہ مائل کرتے ہیں کہ نہیں, کہ میں ایسے ہی ہوں. کیونکہ اگلی بات بڑی خوبصورت ہے, وہ بات ہے کہ جو کسی کے اسلام میں داخل ہونے کے موقع پہ کہی گئی وہ رمضان کا روزہ رکھنے پہ کہی جا رہی ہے کہ غفر لہ ما تقدم من ذنبہ, معاف کر دیے گئے اس کے وہ گناہ جو اس نے پہلے کیے تھے. ذرا یہ جملہ لکھے تو صحیح, جب دو شرائط کے ساتھ روزہ رکھا جائے تو پچھلے سارے گناہ معاف ہو جاتے ہیں. آپ کو پتا کہ یہ بات کس اور چیز کے لیے آئی ہے؟ جب کوئی اسلام قبول کرتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس ایک شخص آیا تھا اور اس نے کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, میں اسلام قبول تو کرنا چاہتا ہوں لیکن میرے بہت سارے گناہ ہیں, مجھے ڈر ہے کہ ادھر میں مسلمان ہوں گا تو ادھر میں اسلام کے قانون کی زد میں آ جاؤں گا, قتل بھی کیے, زنا بھی کیے, شرابیں بھی پی, تو مجھے تو مسلمان ہوتے ہی ہو سکتا ہے کہ مارے کھانی پڑے. تو اللہ کے نبی نے فرمایا کہ ساتھی غم نہ کرو, اسلام پچھلے گناہوں کو مٹا دیتا ہے. اسی طرح ہجرت انسان کے گناہوں کو معاف کر دیتی ہے. اتنی بڑی بڑی نیکیاں, حج بھی جو طریقے سے کیا جائے جس میں روح ہو وہ حج بھی پچھلے گناہوں کو معاف کروا دیتی ہے. اب آپ سوچئے ہجرت کتنی بڑی چیز ہے, کر سکتے ہیں ہم اللہ کے لیے ہجرت؟ بہت مشکل ہے. حج جو کر کے آتے ہیں پھر وہ کافی دیر تک یاد رہتے ہیں کیا کیا مسائل پیش آئے تھے, پھر آپ سوچئے کہ اپنا دین چھوڑ کے اسلام پہ آنا کوئی چھوٹی بات ہے؟ اتنے بڑے بڑے کام کرنے والے کو جو بات کہی گئی وہ آپ کو صرف ایک روزہ رکھنے پہ کہہ دی گئی. اور وہ کیا؟ من صام رمضان, جس نے روزہ رکھا ایمان اور احتساب کے ساتھ. تو پھر میرے اور آپ کے پچھلے گناہ کب معاف ہوئے ہوں گے؟ جب یہ دو شرطیں پوری کی ہوں گی, اللہ سے اجر کا یقین, اللہ کو ایک ماننے کا یقین. دیکھیں ایمان کے بہت سارے رنگ ہوتے ہیں, یہ بالکل ملٹی کلر کا ایک آپ کا اللہ تعالیٰ کے ساتھ تعلق ہوتا ہے. جب آپ کو ایمان آ جاتا ہے نا تو آپ یہ یقین رکھتے ہیں کہ چھوٹی سے چھوٹی چیز بھی میری قبول ہوگی. حضرت بلال رضی اللہ تعالیٰ عنہ نے ایمان کی قیمت پہ تو یہ سب کچھ کیا تھا. मार खाते थे, चोटें पड़ती थी, पत्थरों पे लिटाए जाते थे, लेकिन आप उनकी जबान से एक ही लफ्ज सुनते थे, अहद अहद अहद। क्यों? असल चीज ईमान है। रमजान तो आ ही गया है, सर पे खड़ा है, लेकिन अभी भी इस वक्त भी अगर हम अपने ईमान को बढ़ाने की मुमकिन हद तक कोशिशें कर लें तो आप देखेंगे कि हमारे रोजे खूबसूरत होंगे। कैसे आप अपने रब को बताते हैं कि रब मैंने कुछ नहीं खाना? अच्छा, हम सोचते हैं कि रोजा रखना सिर्फ क्या है, कुछ ना खाना। हालांकि ये भी जुमला लिख लीजिए, कुछ ना खाना रोजा नहीं है, बस ये रोजे के अंदर एक पाबंदी है। हमारे तस्वुर में क्या आता है कि बस रोजे का मतलब कुछ ना खाओ, बाकी जो मर्जी करो। हाँ, नकाहत की वजह से खुद ही ना दिल करे तो और बात है, हालांकि रोजे की हालत में ना खाना ना पीना एक सिंबल है इस बात का कि ये बंदा अल्लाह के हुक्म पर हलाल छोड़ सकता है तो 11 महीने में हराम भी छोड़ देगा। एक महीना अल्लाह सुब्हान तआला हमसे प्रैक्टिस करवाते हैं ताकि तुम बाकी महीनों में अपने आप को इबादत के काबिल करो, अल्लाह की बात को मानने के अपने आप को काबिल करो। लेकिन जब हम ये काम करने के बावजूद रमजान के फौरन बाद उसी दुनिया में पलट जाते हैं जहां से आए थे, तो कह सकते हैं हम कि हमने रमजान से पूरा फायदा नहीं उठाया। रमजान की तारीख बड़ी खूबसूरत है। बाकी इस्लाम की चीजों की तरह अल्लाह ताला ने ये भी मुसलमानों को बड़े खूबसूरत तरीके से दिया। या अय्युहल्लज़ीना आमनु कहकर अल्लाह ने असल में तो अरबों को पुकारा था ना, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम जो थे, चूंकि अरब में थे, मक्का में थे, तो आपके पहले मुखातिब जो थे वो तो अरब थे। अरबों में रोजा रखने का रिवाज नहीं था, बाकी इबादात करते थे लेकिन रस्म थी, नमाज पढ़ते थे लेकिन उसकी जगह तालियां बजाते और सीटियां बजाते, हज करते थे लेकिन लब्बैक अल्लाहुम्मा लब्बैक के साथ कुछ और जुमले बोल देते थे जिसमें शिर्क था, लेकिन रोजा उन्होंने बिल्कुल खत्म कर दिया था। और याद रखिए, जहां ईमान खत्म होगा ना, वहां मुश्किल मुश्किल काम दीन के पीछे पड़ जाएंगे। लोग कहते हैं छोड़ो, इसकी तो नहीं जरूरत, कुछ लोग हैं ना वो कर रहे हैं ये काम, हमें इसकी जरूरत नहीं है। खुद रोजा रखने की बजाय अपने घोड़ों को रोजा रखवाते थे। अरबों का जो पेशा था ना, वो लूट मार था, चोरी चकारी। अब आमतौर पर तो ऊंटों पर सफर करते थे, तो ऊंट तो इतना तेज जानवर नहीं है, तो जब इन्होंने लूट मार करके भागना होता था और फौरन पैंतरा बदलना इधर से उधर उधर से उधर, तो उसके लिए उनको घोड़े की जरूरत पड़ती थी। तो अब घोड़े को बहुत ज्यादा होशियार रखने के लिए, चाको चौबंद रखने के लिए, स्ट्रॉन्ग करने के लिए वो क्या करते थे कि घोड़े के मुंह के ऊपर एक कवर डाल देते थे जिसको वो साइम कहते थे या सौम कहते थे, और उस घोड़े को साइम कहते थे। इसी तरह चिलचिलाती हुई धूप में जब खूब गर्मी होती थी ना, तो घोड़े की नुकेल पकड़ के उसका मुंह सूरज की तरफ कर देते थे। और इन सारी चीजों से मकसद क्या था? ताकि घोड़े स्ट्रांग हो, ट्रेनिंग, ताकि ये मुश्किल में मालिक को पीछे न डाल दें। क्योंकि घोड़ा अगर होशियार है, चलता बहुत है, समझदार है, तो उसमें तुंख मिजाजी भी बहुत है, अकड़ बहुत है उसके अंदर, तो अकड़ को तोड़ने के लिए ये सब कुछ करते थे। अल्लाह ने कहा, या अय्युहल्लज़ीना आमनु कुतिबा अलैकुमुस्सियाम, घोड़ों को नहीं रखवाओ, खुद रखो। क्यों? कि अल्लाह ने नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत से एक ऐसी उम्मत उठानी थी कि जिन्होंने इस दुनिया की इस्लाह का काम करना था। और आपको मुबारक हो कि आप वो उम्मत है। अल्लाह ताला ने उम्मत मुस्लिमा को एक बहुत बड़े मकसद के साथ पैदा किया। कुंतुम खैरा उम्मतिन उख्रिजत लिन्नास تامرون بالمعروف وتنهون عن المنكر You are the best nation. تم اس زمین پر وہ بہترین گروہ ہو جس کو اللہ نے لوگوں کے لیے پیدا کیا۔ ذرا خود کو جھنجھوڑے اور پوچھے، میں اتنی اہم ہوں؟ اللہ نے مجھے انسانوں کی ہدایت کے لیے پیدا کیا۔ میں نے اکثر لوگوں کو دیکھا ہے کہ جب کبھی بہت چھوٹے چھوٹے بچے ہوں کسی عورت کے، اور اللہ کے حکم سے شوہر کی ڈیتھ ہو جائے، تو بہت صدمہ ہوتا ہے عورتوں کو۔ تو اس وقت میں پھر لوگ اس ماں کو کہتے ہیں، صبر کرو، حوصلہ کرو، کھانا کھاؤ، اب تم نے ان بچوں کو پالنا ہے، اب تمہاری اپنی زندگی بچوں ہی کے لیے ہے۔ اس وقت اس ماں کو احساس دلاتے ہیں کہ دیکھو، تم اب اپنے بچوں کے لیے ہو، یہی کام आपको और मुझे रब कह रहा है, कुन तुम खैरा उम्मतिन उख्रिजत लिन्नास। रोजा इंसान की रूह को टेम करता है। इंसान की जो रूह है ना, वो सरकशी पे माइल होती है। उसका हाल यह कि जितना उसको खिलाओ वो उतना अकड़ती है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे अपने सहाबा से ये बात पूछी थी कि ये बताओ कि अगर तुम्हारे घर कोई मेहमान आए, आप भी सब सोचिए तसव्वुर की आंख से, जब कोई मेहमान तुम्हारे घर आए, जितनी तुम उसको इज्जत दो वो उतना अकड़े, उतना तुम्हारे सर चढ़े और तुम्हारे साथ बदतमीजी करे, और जब जरा तुम उसको खींच के रखो और तुम उसको जरा सा थोड़ा सा इधर से उधर करो, मकसद यह कि जरा उसके साथ ज्यादा अच्छा मामला ना करो, तो वो बिल्कुल सीधा हो जाए, तुम ऐसे मेहमान को क्या कहोगे? तो साहबा ने कहा कि वो तो बड़ा ही खराब किस्म का मेहमान है। तो आपने फरमाया कि ये तुम्हारा नफ्स है, तुम्हारा ये नफ्स तुम्हें अपने हाथों में लेना चाहता है। आप इमेजिनेशन में लाइए कि घोड़ा है, उसके ऊपर एक इंसान सवार है। बेहतरीन कैफियत क्या है कि घोड़ा नीचे हो और सवार ऊपर हो, ठीक है ना? और अगर ऑपोजिट कैफियत हो, किसी वक्त के घोड़ा सरकश हो और अपने मालिक को नीचे गिराकर उसके सीने पे पांव रख ले, तो ये अब एडवर्स कंडीशन होगी ना। अब आप इस मिसाल को लिख लें कि घोड़ा क्या है? इंसान का नफ्स। और ऊपर बैठा हुआ सवार क्या है? आप और मैं, इंसान। जब हम अपने नफ्स को दबा के रखते हैं, उसके ऊपर सवार होते हैं, हम मास्टर हैं, हम उसको चलाने वाले हैं, तो मामला बड़ा अच्छा रहता है, नो प्रॉब्लम एट ऑल। और जब इसका ऑपोजिट, हमारा नफ्स जब ऊपर आ जाता है ना, वो हमसे फिर वो अपनी बातें मनवाता है जो हमें नहीं माननी, मजबूर होकर कहते हैं कर दो, तो ये एडवर्स कंडीशन है। जैसे एक बिगड़ा हुआ बच्चा, आम हालात में क्या चाहिए कि बच्चे माँ बाप की बात सुने? आम हालात में क्या है कि बच्चे माँ बाप की बात सुने। तो अगर किसी घर में आप देखें कि बच्चे माँ बाप को हुक्म देने लग जाएं, तो कैसा लगेगा? बुरा लगेगा ना। बस इसी से समझे, सारा साल हम अपने नफ्स की बातें मानते हैं, अब क्या खाएंगे, अब क्या पिएंगे, अब क्या पहनेंगे, अब किधर जाएंगे, छोटी मोटी बातें आप और मैं हर वक्त अपने अंदर देखते ही रहते हैं। और आप अगर इस पूरे शहर के स्टोर्स के नाम लिखें अपने नोट्स में, तो ये किसको सर्व कर रहे हैं? ये आपके इस जिस्म को, आपके इस नफ्स को सर्व कर रहे हैं ना। मेरे भी खाना पीना पहनना ओढ़ना, जूते, फिर कंफर्टर, फिर इसी तरह से आप देखिए कि हमारी एंटरटेनमेंट का जो सामान है, ये हमारे जिस्म को चलाता है। इसी तरह अल्लाह तआला ने हमारे जिस्म के लिए दुनिया में अल्हम्दुलिल्लाह बहुत कुछ पैदा किया, और इसमें कुछ गलत भी नहीं है। याद रखिए, आप इन बातों से ये ना सोच ले के उठिएगा कि ना फिर खाओ ना पियो, ना पहनो ना ओढ़ो, नहीं। अल्लाह तो खुद फरमाते कुलू वशरबो, खाओ और पियो, मजे करो, मौज करो। असल जो तकाजा क्या है कि तुम हर चीज में बैलेंस रखो, तुम्हारी जिंदगी का मकसद खाना पीना ना बन जाए। फन भी चाहिए, तफरी चाहिए, लेकिन जिंदगी का मकसद तफरी ना हो जाए। कभी कभी आजाद छोड़ दो, इसको रिलैक्सेशन करो, कोई हर्ज की बात नहीं, लेकिन फारिग रहना तुम्हारी जिंदगी का मकसद ना बन जाए। तो रमजान हमें ट्रेन करने आता है कि हम अपना एहतसाब करें। मनसाम रमदान ईमान व एहतसाबन गुफिर लहू मा तकद्दम मिन ज़म्बिही, अल्लाह उसके पिछले गुनाहों को माफ कर देते हैं।